العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدين چنل کے ناظرین دار الافتاء اہل سنت کے سلسلے میں آپ کو ایک مرتبہ پھر مرحبا کہتے ہیں خوش آمدید کہتے ہیں آئیے بڑھتے ہیں درود پاک کی فضیلت کی طرف چنانچہ نبی رحمت شفیع امت صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے بروز قیامت لوگوں میں سے میرے قریب تر وہ شخص ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پاک پڑھا ہوگا صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وآلہ وسلم انسان اللہ تبارک و تعالیٰ کی عبادت کرتا ہے تو اللہ تبارک و تعالیٰ کی جانب سے اس پر رحمتوں کا نزول رہتا ہے، بلکہ جو عبادت نہیں کرتا تو عبادت کرنے والوں کی وجہ سے اسے بہت کچھ دنیا کی نعمتوں سے استفادے کی صورت مل رہی ہوتی ہے۔ اگر ہم بات کریں آج کے اپنے ٹاپک سے متعلق تو وہ بھی کچھ اسی ہی طرح کا ہے جس کا ہم نے پچھلے سلسلے کے اندر بھی نیت کا اظہار کیا تھا کہ ہم اس کو ٹاپک کو شامل سلسلہ کریں گے۔ اگرچہ اس عبادت کا کوئی خاص وقت یوں تو مقرر نہیں کہ ہر شخص کے لیے ایک ہی وقت ہو، لیکن عموماً ہمارے معاشرے کے اندر وہ انہی مہینوں کے اندر وہ عبادت ادا کی جاتی ہے۔ تو کیا وہ عبادت انہی مہینوں میں ادا کرنا ضروری ہے یا اس کے علاوہ بھی ادا کی جا سکتی ہے یا اور متعلق اس سے کیا احکام ہیں، اس کے بارے میں آج بات کریں گے۔ ہمارا آج کا موضوع ہے زکوٰۃ، زکوٰۃ اور اس سے متعلقہ احکام کے اوپر ہم بات کریں گے۔ لوگ صدقہ و خیرات ادا کرتے ہیں اور خاص طور پر رمضان کو سمجھتے ہیں کہ یہ زکوٰۃ نکالنے کا مہینہ ہے، حالانکہ ایسا درست نہیں ہے۔ زکوٰۃ ہر شخص کے لیے الگ الگ ٹائم فرض ہو سکتی ہے، کیونکہ زکوٰۃ کا جو فرض ہونے کا معاملہ ہے وہ جب صاحب نصاب شخص پر کے اس کے مال پر جب ایک سال گزر جاتا ہے تو زکوٰۃ فرض ہوتی ہے۔ وہ صاحب نصاب کب ہوا؟ کوئی یکم محرم کو ہوگا، ہو سکتا ہے کوئی 15 محرم کو ہو، کوئی 25 صفر کو ہو، تو کوئی 12 ربیع الاول کو ہو۔ تو جس کا جو سال جس تاریخ سے شروع ہو رہا ہے جب نیکسٹ ایئر وہی تاریخ آئے گی تو اس کے اوپر زکوٰۃ فرض ہو جائے گی، جبکہ وہ پورا صاحب نصاب رہا مال نامی کے اعتبار سے۔ زکوٰۃ دینے میں کوتاہی بھی لوگ بہت کرتے ہیں، بہت سارا صدقہ و خیرات کر رہے ہوتے ہیں بس اوقات، لیکن زکوٰۃ کی ادائیگی نہیں کر رہے ہوتے۔ ہو سکتا ہے یہاں پر کسی کے ذہن میں یہ سوال آئے کہ صدقہ و خیرات کر تو رہے ہیں پھر زکوٰۃ کیوں ادا نہیں ہو رہی، یا پھر بھی زکوٰۃ کی ادا کرنا ضروری ہے؟ جی ہاں بالکل، کیونکہ زکوٰۃ کی ادائیگی کے لیے ایک تو نیت ضروری ہے کہ آپ زکوٰۃ ادا کر رہے ہیں، دوسرا مستحق زکوٰۃ کو دینا ضروری ہے۔ اگر آپ نے مسجد کے اندر جو ہے وہ پیسے دے دیے تو اس سے آپ کی زکوٰۃ ادا نہیں ہوگی، اسی طرح کسی غیر مستحق کو آپ نے صدقہ دے دیا تو آپ کو صدقے کا یقیناً ضرور ثواب ملے گا، لیکن آپ کی زکوٰۃ ادا نہیں ہوگی۔ تو لہٰذا زکوٰۃ کی ادائیگی بہرحال ضروری ہے، آپ چاہے کتنا ہی صدقہ و خیرات کرتے ہیں، اگر آپ پر زکوٰۃ واجب ہے اور آپ زکوٰۃ ادا نہیں کرتے تو آپ گناہگار ہوں گے۔ اس بارے میں نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی حدیث طیبہ بھی ہیں، قرآن مجید میں بھی اللہ تبارک و تعالیٰ کے فرامین ہیں۔ موقع کی مناسبت سے کہ کرونا وائرس दुनिया भर में फैला हुआ है। इस हवाले से एक हदीस मुबारक आज सुबह मैंने पढ़ी कि नबी करीम सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम इरशाद फरमाते हैं कि ज़कात देकर अपने मालों को मजबूत कलाओं में कर लो और अपने बीमारों का इलाज सदक़े से करो और बला नाजिल होने पर दुआ व तदर्रो से इस्तियानत करो। अबू दाऊद शरीफ की हदीस पाक है। फी जमाना या फिल वक्त अगर बात करें तो दुनिया मुआशी बहरान की तरफ भी जा रही है और बीमारी की वजह से हेल्थ इश्यूज भी जो है वो बहुत ज़्यादा बढ़ते चले जा रहे हैं और एक बला के तौर पर ये वायरस का नुज़ूल हुआ है, इससे भी खौफ व हिरास है। इस हदीस पाक के अंदर इन तीनों का ही गोया के इलाज इरशाद फरमाया गया कि अगर अपने मालों की हिफाजत चाहते हो तो ज़कात अदा करो, अगर अपने बीमारों का इलाज चाहते हो तो सदका करो। जो बीमार हैं उनकी बीमारी दूर करने के लिए, उनकी शिफा याबी के लिए यकीनन आप इलाज मुआलजा करते रहें, मगर सदका व खैरात करें। ये सदका व खैरात आपके मरीज पर से इंशाअल्लाह बीमारी को जल्द दूर कर देगा। यूं ही उसके ऊपर नाजिल होने वाली जो बलाएं हैं उन्हें दूर कर देगा। तीसरा जो इसके हदीस पाक के अंदर इरशाद फरमाया गया कि बला नाजिल होने पर दुआ तदर्रो और इससे इस्तियानत करो। तदर्रो यानी गिरिया उजारी, अल्लाह की बारगाह में दुआ भी करो और गिड़गिड़ा कर दुआ करो, अपने गुनाहों पर नादिम होकर शर्मिंदा होकर अल्लाह की बारगाह में गिड़गिड़ा कर उसी से जो है वो शिफा तलब करो, उसी से जो है वो उसकी पनाह में बंदा जो है वो आ जाए, उससे पनाह जो है वो तलब करे कि इन बलाओं से जो है वो छुटकारा नसीब हो जाए। फी जमाना अगर हम देखें तो बहुत सारे लोग बहुत सारी एहतियातें तो जरूर कर रहे हैं, लेकिन बजाय इसके कि हम अपने तर्ज जिंदगी को तब्दील करें, हम उस वायरस या उससे मुतालिका चीज़ों के ऊपर बहुत सारे लतीफे तो बना रहे हैं या बने बनाए एक दूसरे को फॉरवर्ड या वायरल तो कर रहे हैं, लेकिन ये बहुत कम देखने में आ रहा है कि लोग अल्लाह तबारक व ताला की बारगाह में गिरिया उजारी करें, अल्लाह अज़्ज़ व जल की बारगाह में दुआ करें, उसी से जो है वो इस बला को दूर करने की दुआ मांगें और ज़्यादा से ज़्यादा अल्लाह की बारगाह में गिरिया उजारी करें और अपने आप को तब्दील करें। मौत तो हर एक इंसान को आनी है, किसी को इससे इस किसी का सबब ये बीमारी हो सकती है, ये बला हो सकती है, किसी का कुछ और हो सकती है, कोई बिला सबब भी जो है वो चला जाता है। तो बहरहाल मौत तो आनी है, तो इंसान को खौफ इस बात का करना चाहिए कि मौत तो आनी है, वो आ ही जाएगी, कहीं ऐसा ना हो कि जिंदगी ऐसी गुजार रहा हूँ या ऐसी हालत में मौत आ जाए कि कल कयामत के अंदर भी अल्लाह की बारगाह में जो है वो मैं कहीं शर्मसार ना हो जाऊं। तो लिहाजा इस खौफ के जरिए से अपने आप में तब्दीली लाने की कोशिश करें। इस वायरस के जरिए से जो मौत का खौफ लोगों के दिलों में है, इस मौत के खौफ को खौफ खुदा और आखरत के अजाब के खौफ की तरफ ले जाकर अपनी जो है वो इस्लाह की कोशिश करें, अपने आप को तब्दील करने की कोशिश करें, सदका व खैरात ज़्यादा से ज़्यादा करें, ज़कात फ़र्ज है तो वो जल्द अज जल्द जो है वो अदा करें। अल्लाह तबारक व ताला इन आमाल के ज़रिए से इंशाअल्लाह अज़्ज़ व जल बलाओं को भी दूर फरमाएगा, हमारे मरीजों को भी शिफा अता फरमाएगा और हमारे अमवाल की भी हिफाजत जो है वो फरमाएगा, क्योंकि अल्लाह तबारक व तआला ने कुरान मजीद में इरशाद फरमाया है और जो कुछ तुम खर्च करोगे अल्लाह ताला उसकी जगह और देगा वहुआ खैरुर राज़िकीन, और वो बेहतर रोज़ी देने वाला। तो राह खुदा में माल खर्च करने से कम नहीं होता बल्कि बढ़ता ही है। और अगर खुदा ना खास्ता किसी को दुनिया के अंदर ना भी बढ़े तो बहरहाल जो आखरत में इसका सवाब उसके नामाए आमाल में ज़खीरा हो रहा है उससे तो एक कोई भी बंदा मोमिन इनकार नहीं कर सकता। तो ज़्यादा से ज़्यादा सदका व खैरात करना चाहिए। और अगर आप पर सदका वाजिब है, ज़कात है, फितरा है, कुर्बानियाँ थीं पहले जो आपने अदा नहीं की, तो उन्हें जल्द अज जल्द अदा करके इन तमाम अदायगियों से सुबुकदोश हो जाएं और बरवक्त ज़कात अदा करें। ज़कात के बारे में लोगों में बहुत सारी जो है वो गलत फहमियाँ पाई जाती हैं, उन तमाम के ऊपर ही हम बात करेंगे। आइए बढ़ते हैं कॉल्स की तरफ। जी
मेरा नाम गुलाम यासिन अत्तारी है, मेरा गोल्ड ज्वेलरी का काम है। मेरा सवाल यह है मुफ्ती साहब से कि जैसे मेरा जो है ना ज्वेलरी जो है ना मेरी सेट्स हैं ज्वेलरी के, उसका जो है ना कोई 1 लाख रुपए की, कोई 1.5 लाख रुपए की है। अब मैं जकात उसकी निकालूंगा जो मुझे कॉस्ट जो पड़ी है, या मैं जकात उसकी निकालूंगा जो जितने मुझे सेल करना है? जैसे मेरे पास ज्वेलरी है 2 लाख रुपए की, अब मैं सेल करूंगा उसको 2.25 लाख रुपए का, तो मैं जकात 2 लाख के दूंगा या 2.25 लाख के दूंगा? ये मेरा सवाल है।
जी, सोना और चांदी ये वो माल हैं जिनको अल्लाह तबारक व तआला ने माल जो है वो बनाया, माल से मुराद समन बनाया, इसीलिए इनको समन खिलकी कहा जाता है। पैदाइशी तौर पर जो है वो ये समन है। नोट या करेंसी तो बस अवकात तब्दील हो जाती है, जब तब्दील हो जाए तो पीछे वाली करेंसी को कोई पूछता भी नहीं है, खाली रद्दी का पेपर बन जाती है, लेकिन सोना चांदी ऐसा नहीं है, ये शुरू से जो है वो समन है और हर जगह एक्सेप्टेबल होता है। तो सोना चांदी पर बहर सूरत ज़कात होती है, चाहे वो बेचने के लिए आपने ख़रीदा हो, चाहे वो अपने इस्तेमाल के लिए ख़रीदा हो, किसी भी तरीके से खरीदा, सोना चांदी पर बहरहाल ज़कात होगी जबकि वो निसाब की मकदार में हो और दीगर शराइत ज़कात पाई जाए। बाज़ लोगों में गलतफहमी पाई जाती है ख़ास तौर पर ख़वातीन के अंदर के जनाब, अगर हम तो जेवर इस्तेमाल कर रहे हैं, जो जेवर हम इस्तेमाल कर रहे हैं पहन रहे हैं उन पर ज़कात नहीं है, तो ये गलत कॉन्सेप्ट है। फ़िक्ह हनफी के मुताबिक और अहादीस तय्यबा के मुताबिक भी यही बात मालूम होती है कि पहने हुए जेवर के ऊपर भी ज़कात होगी। नबी करीम सल्लल्लाहु तआला अलैहि वालैहि वसल्लम की हदीस पाक इस बारे में कि आप गुजर रहे थे, पास औरतों को देखा कि वो कंगन पहनी हुई हैं, तो फरमाया कि क्या तुम इसकी ज़कात अदा करती हो? तो इससे ही पता चला कि वो पहने हुए जेवर पर भी हुजूर ने पूछा, तो इसका मतलब पहने हुए जेवर पर भी ज़कात लाजिम है। बहरहाल हमारे साहिल मोहतरम का जो सवाल था कि इनका तो काम है, माल तिजारत है, सोना का जो माल है इसके ऊपर जो है वो ये बेचते भी हैं, ज्वेलर हैं। अब एक है उसमें असल सोने की कीमत, और एक ये है कि बनावट की वजह से उसकी कीमत जो है वो बढ़ गई। मसलन सोना है उसमें 2 लाख का, लेकिन वो सेट जो है वो बिकता है 2.5 लाख रुपए का, तो अब इसकी ज़कात जो है वो 2 लाख के अतबार से देंगे या 2.5 लाख के अतबार से? इसकी ज़कात 2.5 लाख के अतबार से ही अदा की जाएगी, क्योंकि उसकी बनावट ने या उसमें मोतियों ने दीगर सारी चीज़ें चूँकि बेचने के लिए ख़रीद रहे हैं, आप बेचने के लिए जो है वो आप उसको जो है वो बना रहे हैं। वैसे अपना आपने घर का मिसाल के तौर पे जो है वो कोई सेट लिया, और उस सेट में अगर आप देखें तो 2 लाख का जो है वो सेट है और बाकी मोतियों के जो है वो पैसे हैं 50,000, तो आप पर 2 लाख की ज़कात होगी, 50,000 की मजीद नहीं होगी, मोतियों की ज़कात नहीं है क्योंकि आपने उसको बेचने के लिए थोड़ी ख़रीदा है। लेकिन चूंकि जो ज्वेलर है उसने तो बेचने के लिए ही ख़रीदा है, तो सोना तो असल होने के अतबार से उस पर ज़कात है ही, लेकिन जो मोतियाँ या दीगर चीज़ें हैं उनकी जो ज़कात भी इस शख्स के ऊपर बनेगी, क्योंकि उसका ये माल तिजारत है, उसने बेचने के लिए ख़रीदा है। तो जो भी ज्वेलरी आपके पास है उसकी जो आपकी सेलिंग प्राइस है, बेचने की जो उसकी कीमत है, मार्केट में उसकी जो वैल्यू वर्थ है, उसके ऊपर ज़कात आप पर देना लाजिम होगा। जी मजीद
मुफ्ती साहब से सवाल ये है कि हमारा नायाब पत्थरों का काम है,
ان پتھروں کے حوالے سے ہمیں زکوٰۃ نکالنی ہو تو اس کا کیا طریقہ ہے، یہ ارشاد فرما دیں. دوسرا سوال یہ ہے کہ ہمارے پاس کافی کلائنٹس آتے ہیں اور کہتے ہیں کہ میرا یہ نام ہے اور میرا یہ منتھ ہے، اس حساب سے آپ ہمیں سٹون نکال کے دیں، تو کیا یہ کرنا کیسا ہے، مطلب اس کی کوئی حقیقت ہے؟ تو اس کے بارے میں بھی شرعی رہنمائی فرمائیں.
جی، پہلا سوال یہ ہے کہ پتھروں پر، نایاب پتھروں کا کاروبار ہے تو کیا اس پر زکوٰۃ ہوگی؟ زکوٰۃ مال نامی پر ہوتی ہے. مال نامی کون سے اموال ہیں؟ سونا، چاندی، مال تجارت، کرنسی، رائز بانڈ بھی آپ اس میں لے سکتے ہیں. یوں ہی سائمہ جانور ہوتے ہیں، وہ جانور، یہ سائمہ جو ہے وہ سین کے ساتھ ہوتا ہے، سائمہ، اس سے مراد وہ جانور ہوتے ہیں کہ جنہیں جو ہے وہ چھوڑ دیا جاتا ہے اور وہ عام چراگاہوں کے اندر جو ہے وہ چلتے ہیں، اور مقصود ان سے جو ہے وہ، مگر وہ ایک مخصوص صورت ہے، عمومی طور پر شہر میں وہ کیفیت جو ہے وہ نہیں ہوتی، لہٰذا ہم اس کی طویل ڈسکشن میں نہیں جاتے. تو عرض کرنے کا مقصد یہ کہ مال نامی پر زکوٰۃ ہوتی ہے. مال نامی میں سونا چاندی ہے، مال تجارت ہے، پرائز. اب جو پتھر ہے، یہ نہ سونا ہے نہ چاندی ہے، اب کیا ہے؟ اگر تو مال تجارت ہے، جیسا کہ آپ نے بتایا کہ آپ کا اس کا کاروبار ہے، جب کاروبار ہے تو مال تجارت ہے. اچھا، کوئی چیز مال تجارت کب ہوتی ہے؟ کوئی چیز مال تجارت اس وقت ہوتی ہے کہ جب آپ اس چیز کو خریدتے وقت یہ نیت کریں کہ میں اسے بیچنے کے لیے خرید رہا ہوں، تو یہ چیز مال تجارت ہو جاتی ہے. یا کوئی مال تجارت آپ نے بیچا، پہلے سے آپ کے پاس تھا، آپ نے پہلے کوئی ایک چیز خریدی تھی، اور اب اس کا جو پیسہ آیا اس کے بدلے میں آپ نے جو ہے وہ کوئی دوسرا مال جو ہے وہ خریدا، یا مال تجارت کے ثمن کے اندر آپ نے وہ چیز جو ہے وہ لی، تو وہ مال تجارت جو ہے وہ بنتا ہے. تو جب یہ پتھر سونا چاندی تو نہیں، اس اعتبار سے تو زکوٰۃ نہیں، لیکن جب وہ مال تجارت ہیں آپ کا، تو بہرحال اس کے اوپر زکوٰۃ لازم ہوگی جبکہ وہ نصاب کے مقدار کو پہنچتے ہوں اور دیگر شرائط پائی جائیں. اسی سے متعلق دوسرا سوال کے لوگ جو ہے وہ یہ سمجھتے ہیں کہ جناب پتھروں کا بڑا تعلق ہے اور ہماری زندگیوں کے ساتھ، اور مہینے اور دن کے اعتبار سے وہ پتھر نکلواتے ہیں. در حقیقت پتھروں کا انسان کی قسمت سے کوئی تعلق نہیں ہے. پتھروں کو مؤثر جاننا کہ ان کی وجہ سے ہماری جناب قسمت میں بڑا فرق پڑ جائے گا، یہ بھی درست نہیں ہے. مؤثر حقیقی اللہ تبارک و تعالی ہی ہے، تقدیر بھی اسی نے لکھی ہے، اور پتھروں کی وجہ سے تقدیروں میں فرق نہیں پڑتا. ہاں، البتہ بعض پتھر مبارک ہیں، ان کا پہننا حدیث طیبہ سے ثابت ہے، جیسے کہ حدیث پاک میں عقیق پتھر کے بارے میں فرمایا گیا کہ عقیق پتھر جو ہے وہ مبارک پتھر ہے، اس کی جو ہے وہ انگوٹھی جو ہے وہ پہنی جائے. تو یوں جو پتھر کو مناسبت ہے، نسبت ہے، مبارک ہیں، یا احادیث طیبہ کے اندر جو جن پتھروں کا ذکر ہوا، تو وہ بطور تبرک کے لیے کوئی جو ہے وہ پہننا چاہے تو بالکل پہن سکتا ہے، اس میں کوئی حرج نہیں. دوسرا بھی کوئی بھی پتھر کوئی پہننا چاہے تو پہن سکتا ہے، لیکن اس کے اثر کرنے کا کانسیپٹ رکھنا، نظریہ رکھنا، یہ درست نہیں ہے. تو لہٰذا اگر کوئی آپ کے پاس آتا ہے تو آپ اسے بتا سکتے ہیں کہ بھائی اس حوالے سے تو کوئی اس طرح کی کوئی جو ہے وہ اصل نہیں ہے، باقی میں آپ کو پتھر بتا دیتا ہوں کہ بھائی یہ عقیق پتھر ہے، یہ فلاں پتھر ہے، آپ پہننا چاہیں ان میں سے جو آپ کو بہتر لگے آپ وہ پہن لیجئے. اب بسا اوقات یہ بھی ہوتا ہے کہ جناب دکاندار اپنا مال بیچنے کے لیے سامنے والے کو کوئی سا بھی جو ہے نا وہ نکال کے دے دیتے ہیں، اس کو یہ پتہ بھی نہیں ہوگا کہ یہ کس پتھر کا کیا جو ہے وہ تعلق ہے یا نہیں ہے. تو وہ بہرحال جب اس کو بیچنا ہی ہے مال، تو وہ کہے گا کہ ہاں آپ کے مہینے کے اعتبار سے یہ والا پتھر ہے. تو یوں کہہ کر بیچنا یہ بھی درست نہیں ہے کہ سامنے والے کو دھوکہ دینا ہے. اصل بات اسے بتا دی جائے اور پھر اس کے بعد اس کی مرضی ہے کہ وہ خریدے آپ سے یا نہ خریدے. جی، بڑھتے ہیں مزید کالز کی طرف. جی، کال.
میرا تعلق ہے سنار برادری سے ہے، اور میں کراچی میں، میرا بزنس ہے. ٹھیک ہے. اچھا، کچھ سوال میرا ذہن میں یوں تھا کہ گزشتہ چند سالوں سے میں صاحب نصاب بنا ہوں، تو اس کے متعلق یہ ہے کہ مجھے زکوٰۃ جو ہے، فار ایگزامپل کہ میں 2018 میں صاحب حیثیت ہوا، تو اس کی زکوٰۃ مجھے 2019 میں ادا کرنی ہے، جو پورا ایک سال گزرنے کے بعد، یا 2019 کی 2020 میں ایڈوانس مجھے دینی ہے زکوٰۃ؟ تو یہ تھوڑا سا مجھے کلیئرفیکیشن چاہیے
जी ज़कात जो है वो एडवांस में देनी होती है या ज़कात पूरा साल होने के बाद लाजिम होती है, ये सवाल है। जवाब इसका ये है कि ज़कात साल पूरा होने के बाद लाजिम होती है, यानी आप अगर आज साहिब निसाब हुए हैं तो आज आप पर ज़कात लाजिम नहीं, बल्कि आइंदा साल जब यही तारीख आएगी तो आप पर ज़कात लाजिम होगी, जबकि दरमियाने साल जो है वो आपका माल बिल्कुल ज़ीरो ना हुआ हो और शुरू और आखिर साल के अंदर आप साहिबे निसाब हों। और फिर जो ज़कात लाजिम होगी वो किस पर होगी, किस पैसे पर होगी, आज के पैसे पर या अगले साल इस तारीख को जो पैसा आपके पास होगा। जी हाँ, ज़कात लाजिम होगी अगले साल इस तारीख को जो आपके पास पैसा होगा उस पर। अगर आज जो है वो आप साहिबे निसाब हुए 1 लाख से, लेकिन अगले साल इसी तारीख को आप मालिक हैं जनाब 10 लाख के, और दरमियान में आपका माल ज़ीरो नहीं हुआ, अगरचे निसाब से कम हो गया लेकिन ज़ीरो नहीं हुआ, तो आपके ऊपर अगले साल ज़कात लाजिम आएगी 10 लाख रुपए की, अगरचे उसमें से कुछ पैसा आपके पास 1 महीना पहले ही आया हो या 1 दिन पहले ही क्यों ना आया हो, लेकिन जब पहले से आप साहिब निसाब हैं तो उसमें जितना पैसा आता जाएगा वो ऐड होता जाएगा और लास्ट फिगर देखा जाएगा कि आपके पास कितना है, जो अमाउंट लास्ट होगा उसके ऊपर ज़कात लाजिम होगी। जी मजीद कॉल।
जी मैंने ये सवाल करना है कि ज़कात सिर्फ मस्जिद में पैसे दे दीजिए, हमारी ज़कात हो जाएगी कि नहीं होगी?
ज़कात मस्जिद में दे सकते हैं या नहीं? ज़कात के जो मुस्तहिक हैं या मसारिफ हैं वो कुरान मजीद में इरशाद फरमा दिए गए, इन्नमा सदक़ातु लिलफ़ुक़राई वल मसाकीन, और आगे आयत मुबारक पूरी तफसीली है। तो फ़ुक़रा और मसाकीन जो है वो ज़कात का मसरफ हैं, मुस्तहिक के ज़कात हैं। फ़ुक़रा कौन है? फ़कीर वो शख्स होता है जिसकी मिल्कियत में हाजत असलिया से जायद 52.5 तोला चांदी की मालियत के बराबर कोई भी माल मौजूद ना हो। और मिस्कीन कौन होता है? मिस्कीन वो होता है जिसके पास एक वक्त के भी खाने के लिए कुछ भी ना हो या पहनने के लिए कपड़े मौजूद ना हो। शरई फ़कीर जो होता है, फ़ुकरा होते हैं, उन्हें ज़कात लेना जायज़ है लेकिन ज़कात मांगना जायज़ नहीं। तो मिस्कीन है उसके लिए लेना भी जायज़ है और उसके लिए मांगना भी जायज़ है। तो ज़कात के मुस्तहिक ये हैं, ज़कात खर्च करने के ये अफराद हैं कि इन पर आप खर्च कर सकते। मसाजिद मदारिस में डायरेक्ट ज़कात नहीं लगती, अलबत्ता अगर किसी मस्जिद में या मदरसे में एहतमाम हो इस बात का कि वो आपकी ज़कात दुरुस्त तरीके से मुस्तहिक के ज़कात तक पहुंचा देंगे तो फिर आप उन्हें दे सकते हैं। जैसे दावत इस्लामी है कि आप दावत इस्लामी को ज़कात अदा करते हैं, दावत इस्लामी पर डायरेक्ट ज़कात नहीं लगती, दावत इस्लामी आपकी ज़कात लेकर जो मुस्तहिक ज़कात है उस तक पहुंचाती है और फिर वो मुस्तहिक ज़कात शख्स जो है वो अपनी खुशी से वो पैसा दावत इस्लामी को डोनेट कर देता है, अतिया कर देता है, दावत इस्लामी को सदका कर देता है। तो जब मुस्तहिक ज़कात की कस्टडी में वो पैसा गया तो आपकी ज़कात अदा हो गई, वो उसका मालिक हो गया, अब उसके बाद वो आगे किसी को भी चाहे दे। तो यूं ही अगर मस्जिद इंतज़ामिया इन मसाइल को जानती है और वो फिर ले रही है, और ज़कात का हीला हर जगह नहीं होता, मखसूस उसकी जगह हैं और मखसूस मकामात पर ही होता है और उसके अपनी शरई एहतियात और तकाजे हैं, तो लिहाजा अगर किसी मस्जिद में इन तमाम शरई एहतियात और तकाज़ों के मुताबिक ही और ज़रूरत के मुताबिक ही हीला किया जाता है तो वहाँ पर आप बता कर देंगे। ज़कात कभी भी ऐसी जगह पर दें तो बता कर दें जहाँ पर डायरेक्ट ज़कात नहीं लगती, क्योंकि वो समझेंगे शायद आप नॉर्मल डोनेशन दे रहे हैं। आप वैसे डायरेक्ट किसी शरई फ़कीर को दे रहे हैं तो आप बता कर देना ज़रूरी नहीं कि ये ज़कात है, बल्कि आपने उसे तोहफ़ा कहकर भी दे दिया, कर्ज कहकर भी दे दिया, तो भी ज़कात अदा हो जाएगी। लेकिन जब आप किसी ऐसी जगह दे रहे हैं जहाँ पर डायरेक्ट ज़कात नहीं लगती तो वहाँ बता कर देनी होगी ताकि वो आगे उसको उस प्रोसेस से गुजारें जिसके मुताबिक आपकी ज़कात दुरुस्त तरीके से अदा हो जाए। मजीद नेक्स्ट कॉल की तरफ जो है वो चलते हैं। जी कॉल थी।
और आपके इन्वेस्टर का काम करके मेरे पास प्लाट वगैरह है, तो मैंने ये पूछा था जो मैंने सेल करने के लिए लिए हुए हैं तो वो तो अभी तक 1 साल हो गया मुझे, मेरे सेल नहीं हुए, तो उन पे ज़कात किन पैसों पे बनेगी? सारे प्लाट के ऊपर बनेगी या जो सेल करके उसका मुझे जो मुनाफा वगैरह आएगा उस पर होगी?
जी मजीद कॉल।
مفتی صاحب کی بارگاہ میں عرض یہ ہے کہ 5 رجب 1440 ہجری کو مجھ پر زکوٰۃ فرض ہوئی سونے کی موجودگی میں، اور اسی رمضان میں یعنی 1440 کے رمضان میں ہی میں نے اس کی زکوٰۃ ایڈوانس میں نکال دی۔ اب جب 1441 ہجری آیا 5 رجب کو، اس وقت کے سونے کی قیمت اور اب کی قیمت میں فرق ہے، تو کیا وہی کافی ہوگی یا اس والی قیمت کو ملا کر اس کی زکوٰۃ دینی پڑے گی، کیونکہ زکوٰۃ تو اس رجب کی 4 کو فرض ہونی؟ جو اب ارشاد فرمائیے۔
جی مزید کال،
میڈیکل سٹور ہے، اس کی زکوٰۃ ڈیلی ایور سے بتا دیں یا سال کے بعد بتا دیں؟
میڈیکل سٹور پر زکوٰۃ۔ پہلا سوال یہ کہ پراپرٹی آپ نے جو بیچنے کے لیے خریدی ہوئی ہے، کچھ بک گئی ہیں کچھ نہیں بکی ہیں، تو اس میں زکوٰۃ کس پر ہوگی، پروفٹ پر یا جو ہے وہ، اگر تو پراپرٹی کے آپ مالک ہیں، آپ نے وہ پراپرٹی خریدی ہے اور بیچنے کی نیت سے ہی خریدی ہے، تو اس صورت میں اس کی کل ویلیو کے اوپر زکوٰۃ لازم ہوگی۔ فقط زکوٰۃ پروفٹ پہ لازم نہیں ہوتی، زکوٰۃ کل مال پر لازم ہوتی ہے، لہذا جو بھی آج زکوٰۃ کا سال جس دن آپ کا پورا ہو رہا ہے، اس دن جو اس پراپرٹی کی قیمت ہے، اس اعتبار سے آپ کے اوپر اس کی زکوٰۃ دینا لازم ہوگا۔ دوسرا سوال یہ ہے کہ آپ نے ایڈوانس میں زکوٰۃ ادا کر دی سونے کی، اب سونے کے ریٹ جو ہے وہ بڑھ گئے، تو کیا وہ زکوٰۃ کافی ہے یا اور دینی ہوگی؟ جب آپ قیمت سے ادا کر رہے ہیں زکوٰۃ، تو اب سال جس دن پورا ہوا اس دن دیکھا جائے گا کہ آپ کے مال کی ورث کتنی ہے اور اس کے اوپر زکوٰۃ کتنی بنتی ہے۔ تو لہٰذا اگر آپ نے مثال کے طور پہ 50,000 روپے تولہ سونا تھا، اس وقت زکوٰۃ ادا کی، اور جب سال پورا ہوا، ایڈوانس میں دی تھی آپ نے زکوٰۃ، سال پورا ہوا تو سونا ہو گیا 70,000 روپے تولا، تو آپ کو 70,000 کے اعتبار سے جو زکوٰۃ کا فرق بنتا ہے وہ مزید ادا کرنا ہوگا۔ یہ تھا قیمت کی صورت میں۔ اور اگر آپ نے دیا ڈائریکٹ سونا ہی، مثال کے طور پہ جناب جو ہے وہ آپ نے 4 ماشے جو ہے وہ سونا جو ہے وہ زکوٰۃ کے اندر دے دیا، وہ سونا کوئی بالی تھی یا کوئی اس طرح کا کوئی بھی چیز تھی وہ دے دی سونے میں آپ نے، تو اب قیمت بڑھے یا کم ہو اس سے کوئی فرق نہیں پڑے گا، بلکہ اب آپ نے جتنی جو ہے وہ جو سونا ادا کر دیا 2.5% جو بنتا تھا، تو اس صورت کے اندر آپ کی زکوٰۃ ادا ہو گئی، جبکہ سونے میں اضافہ نہ ہوا ہو۔ ہاں اگر سونے میں اضافہ ہو گیا کہ آپ نے مزید کوئی جناب بالی خرید لی یا کوئی اور جو ہے وہ سیٹ خرید لیا یا چوڑیاں خرید لیں، تو اگر یوں سونے میں ہی اضافہ ہو گیا تو پھر اس کے اوپر زکوٰۃ جو بھی اضافہ ہوا ہے اس کی جو بھی زکوٰۃ بنتی ہے وہ ادا کرنا بہرحال آپ پر لازم رہے گا۔ تیسرا سوال کہ میڈیکل اسٹور پر جو ہے وہ زکوٰۃ آپ کیا دیں؟ زکوٰۃ دیکھیں چاہے میڈیکل اسٹور ہو یا کوئی بھی، اس پہ ڈیلی یا ویکلی نہیں ہوتی یا منتھلی نہیں ہوتی، زکوٰۃ سال پر لازم ہوتی ہے۔ میڈیکل اسٹور میں بھی جو مال ہے آپ کا وہ مال تجارت ہے، تو سال کا پورا حساب جو ہے وہ آپ کو نکالنا ہوگا۔ اور جو زکوٰۃ کی ہم بات کرتے ہیں، اس کے اندر یہ نہیں دیکھا جاتا کہ آپ اپنے بزنس کا سال کاؤنٹ نہیں کرتے، کیونکہ بزنس کا سال کچھ اور ہو سکتا ہے، لیکن آپ چونکہ زکوٰۃ بزنس پر نہیں ہے، زکوٰۃ آپ پر ہے، مجھ پر ہے، فرد کے اوپر ہے، انسان پر زکوٰۃ ہے، بزنس پر زکوٰۃ نہیں ہوتی۔ بزنس کا مالک کون ہوتا ہے؟ انسان ہوتا ہے، تو انسان کی ملکیت پر زکوٰۃ ہوتی، اس کا جو مال ہوتا ہے، جو مال نامی ہوتا ہے، اس پر زکوٰۃ ہوتی۔ ہو سکتا ہے بزنس تو آپ نے شروع کیا ہو یکم ربیع الاول کو، لیکن بزنس سے 5 سال پہلے بھی آپ صاحب نصاب تھے، اور اس کے جو آپ صاحب نصاب تھے وہ آپ یکم محرم کو تھے، تو آپ پر زکوٰۃ جو ہے وہ بزنس کے اعتبار سے یکم ربیع الاول کو نہیں، بلکہ آپ پر یکم محرم کو ہی جو ہے وہ زکوٰۃ لازم ہوگی، کیونکہ آپ پہلے سے صاحب نصاب ہیں اور آپ کا جو سال کا سرکل چل رہا ہے وہ یکم محرم سے یکم محرم جو ہے وہ چل رہا ہے۔ تو لہٰذا آپ کو اپنے بزنس جتنے بھی ہیں، ایک بھی نہیں بلکہ جتنے بھی بزنس ہیں، ان تمام کی کیلکولیشن کو یکم محرم سے کی تاریخ پر کاؤنٹ کرنا پڑے گا، کہ اس تاریخ کو یکم محرم کو آپ کے تمام بزنس کی ورث کیا ہے، مالیت کیا ہے، اور پھر اس اعتبار سے آپ کے اوپر زکوٰۃ دینا لازم ہوگا۔ جی مزید کال،
کیا مرد چاندی کی انگوٹھی پہن سکتا ہے اس طرح کے اس پر اگر سونے کا پانی چڑھا دیا جائے؟
جی مزید کال،
صدام حسین ضلع رحیم یار خان سے میرا یہ سوال ہے کہ مسجد کا چندہ جب کوئی آدمی لینے جاتا ہے تو 500 روپیہ اس میں سے اٹھا لیتا ہے, کہتا ہے کہ یہ میری مزدوری ہے, کیا ایسا کرنا ٹھیک ہے؟
جی مزید کون؟
دکاندار جو اپنی زکات وغیرہ نکالتا ہے, نکالنے کے بعد اس کے پیسے بنیں گے, ان کا جو راشن دکان میں چینی گھی وغیرہ وہ پیکٹ بنا کر جو غریب کسٹمر وغیرہ ہیں محلے میں ان کو تقسیم کر سکتا.
جی مرد کے لیے چاندی کی انگوٹھی پہننا جائز ہے بشرطے کہ وہ 4.5 ماشے سے کم ہو اس کا وزن, ایک نگینے والی ہو, نہ ایک نگینے سے زائد ہو نہ ہی بغیر نگینے کی, تو مرد کے لیے ایسی انگوٹھی پہننا جائز ہے. اور جو وزن کی ہم نے بات کی 4.5 ماشا سے کم ہو, اس میں چاندی کا وزن ہے, جو اس میں پتھر لگتا ہے یا نگ لگتا ہے اس کے وزن کا کوئی اعتبار نہیں, وہ کتنا ہی زیادہ اس میں فرق نہیں, اس میں حرج نہیں ہے, بس اس میں یہ ضروری ہے کہ نگینہ ایک ہو, نہ ایک سے زیادہ ہو نہ ہی بغیر نگینے کے ہو. نمبر ایک. نمبر دو, سوال اسی سے متعلق تھا کہ اس کے اوپر سونے کا پانی چڑھا لیا. اب جب سونے کا پانی چڑھایا ہے فقط کلر ہوا ہے تو پہننا تو جائز ہے, لیکن چونکہ دوسرے لوگ جب دیکھیں گے تو وہ یہ سمجھیں گے کہ یہ سونے کی انگوٹھی پہنے ہوئے ہیں صاحب, تو وہ بدگمان ہوں گے. تو لہٰذا ایسا کام کرنا جس کی وجہ سے دیگر مسلمان بدگمانی میں مبتلا ہوں اس کی بھی اجازت نہیں, تو اس سے بھی بچنا چاہیے. تو لہٰذا سونے کے چاندی سونے کا کلر کروائی ہوئی انگوٹھی نہ پہنی جائے کہ دوسرے لوگ اس بارے میں بدگمان ہوں گے اور اس کو ٹوکیں گے بھی ہو سکتا ہے, اور نہ ٹوکے تو کم از کم دل میں برا جانیں گے کہ یار یہ دیکھو کیسا جو ہے وہ شخص ہے کہ یہ سونے کی انگوٹھی پہن رہا ہے, حالانکہ مرد پر سونا پہننا حرام ہے. اب یہ کس کس کو جا کے وضاحت کرتا پھرے گا کہ نہیں یہ جناب سونے کی نہیں ہے تو چاندی کی ہے, تو لہٰذا اس پر سونے کا پانی پھروانے سے بچنا ہی چاہیے. دوسرا سوال یہ ہے کہ جناب مسجد کا چندہ کرتے ہیں اور اس میں سے 500 اٹھا لیتے ہیں کہ میری مزدوری ہے. جو 500 اٹھا لینا تو ہرگز درست نہیں ہے, ہاں اگر مسجد انتظامیہ کسی شخص کو اجیر کرتی ہے کہ آپ صبح 8 سے لے کے شام 5 بجے تک ہمارے ملازم ہیں اور آپ کے ذمے یہ کام ہے کہ آپ جائیں گے اور مسجد کے لیے چندہ جو ہے وہ کریں گے, اور پھر جتنا آپ جو چندہ کریں گے تو ہم آپ کو اس پورے دن کے جو ہے وہ جو آپ کو پیسے دیں گے سیلری دیں گے وہ جناب آپ کو 300, 400, 500 جو بھی وہاں کا عرف ہے اس کے مطابق وہ طے کرتے ہیں, تو یہ درست ہے, لیکن وہ پہلے طے کرنا جو ہے وہ ضروری ہے, اور وہ ٹائم پیریڈ بھی جو ہے وہ ضروری ہوگا کہ آپ کس ٹائم سے کس ٹائم تک جو ہے وہ کام کریں گے, اور پھر مسجد انتظامیہ اس کے اندر یہ بھی دیکھے کہ اس شخص نے کام بھی کیا یا نہیں کیا, یا فقط جناب جو ہے وہ 4 جگہ گیا اور پھر اس کے بعد کہیں پر بیٹھ گیا اور آخر میں لا کے مسجد کو جو ہے وہ پکڑا دیا. پھر وہ جو پیسے اس کو دینے ہیں اس میں بھی عرف بھی دیکھنا ہوگا اور یہ بھی دیکھنا ہوگا کہ وہ شخص کتنا جو ہے وہ چندہ کر کے لے کر آتا ہے, پتہ چلا 500 روپے اس کو دے رہے ہیں اور لا رہا وہ 300 روپے ہو چندے کے, تو اگر اس طرح کی کوئی صورتحال ہے یا متعین نہیں ہے یا جناب جو ہے اور کوئی صورت ہے تو اس کی اجازت نہیں ہے, متعین کیا جائے, وقت پر باؤنڈ کیا جائے اور اس میں اس سے کام کروایا جائے اور اس میں عرف کے مطابق اس کو تنخواہ دی جائے تو اس کی اجازت ہے. تیسرا سوال یہ ہے کہ جو مستحق زکوٰۃ ہے شخص, وہ زکوٰۃ کے پیسوں جو اس کو زکوٰۃ ادا کرنی ہے تو وہ اس سے راشن لے آتا ہے اور پھر وہ غریبوں کو دیتا ہے, تو یہ کیسا ہے؟ زکوٰۃ پیسوں میں ہی دینا ضروری نہیں ہے, بلکہ آپ سونا چاندی بھی زکوٰۃ میں ڈائریکٹ دے سکتے ہیں, یوں ہی آپ زکوٰۃ کے اندر اناج بھی دے سکتے ہیں, کپڑے بھی زکوٰۃ میں دے سکتے ہیں, پھل فروٹ بھی زکوٰۃ میں دے سکتے ہیں, کوئی بھی چیز زکوٰۃ میں دے سکتے ہیں. ضروری کیا چیز ہوگی کہ آپ جو زکوٰۃ میں دیں گے اس کی کون سی قیمت کاؤنٹ کریں گے. مثال کے طور پہ آپ نے آٹا خرید کے زکوٰۃ میں دینا ہے, جب آپ نے آٹا خریدا اس وقت اس کی قیمت تھی مثال کے طور پہ جناب 500 روپے جو ہے وہ کا وہ پیکٹ تھا آٹے کا آپ نے جب خریدا, اور جب آپ کسی کو ادا کر رہے تھے اس وقت ریٹ ہو گئے سستے اور وہ ہو گیا 450 کا, تو اب آپ اپنی زکوٰۃ میں 450 کاؤنٹ کریں گے, 500 نہیں, اگرچہ آپ نے 500 کا خریدا تھا لیکن جس وقت آپ نے زکوٰۃ دی ہے اس وقت اس چیز کی قیمت کتنی ہے 450 روپے, تو لہٰذا گویا کہ آپ نے 450 روپے ادا کیے. یوں ہی آپ نے 500 کا خریدا تھا
बाद में रेट बढ़ गए और 550 की वो चीज़ हो गई, अब आपने अदा की तो अब आप ज़कात कितनी काउंट करेंगे? 550 रुपये काउंट करेंगे। ज़रूरी नहीं कि आप 500 ही काउंट करें, क्योंकि जब आप अदा कर रहे हैं उस वक्त उस चीज़ की वर्थ वैल्यू जो है वो 550 रुपये है। तो इस चीज़ का ख्याल करना ज़रूरी है, नंबर एक। नंबर दो ये कि एक है ज़कात में माल देना मुस्तहिक के ज़कात को, और एक ये है कि उसके ऊपर जो सौदा बनता है उसमें आपका जानिब से उसको सब्सिडी देना, उसको रियायत देना, डिस्काउंट देना। आपने मुस्तहिक के ज़कात को वो आया कि जनाब जो है वो ये आटे के जो है वो पैसे, आटा दे दें, चीनी दे दें, यूँ दे दें, आपने उसको उसका मतलूबा सामान दे दिया और उसको कहा कि भाई आटा जो है ना ये इसके पैसे मैं आपसे चार्ज नहीं कर रहा, ये मेरी तरफ से आपको हैं, ये आटा आपने जो है वो उसको दे दिया, तो ठीक है, मुस्तहिक ज़कात है तो आटे की कीमत के अतबार से आपकी ज़कात उतनी अदा हो गई। और एक ये है कि उसके ऊपर मिसाल के तौर पे बिल बनता था 5000 रुपये का कुल सामान का, और आपने उसे ये कहा कि मैं आपको डिस्काउंट में ये सारा सामान 4000 रुपये का देता हूँ, तो अगर आपने यूं किया तो अब आपकी ज़कात अदा नहीं होगी, क्योंकि वो आपने डिस्काउंट दिया है, यानी उन्हीं चीज़ों की आपने कीमत कम करके उसे दे दिया है, तो आपने अपनी जानिब से उसे किसी चीज़ का मालिक नहीं किया। तो डिस्काउंट कर देना किसी चीज़ के अंदर, इसमें आप सामने वाले से रियायत तो कर रहे हैं लेकिन उसे किसी चीज़ का मालिक नहीं कर रहे, बल्कि उसके पास से जो पैसे आने उसी में उसे सहूलत हो जा रही है, उसी में उसको छूट मिल जा रही है, तो इससे ज़कात अदा नहीं होगी, बल्कि आपको स्पेसिफिक किसी चीज़ का उसे मालिक करना होगा। तो अब वो चाहे आप जो है वो उसमें कर दें आटे की सूरत में कि भाई ये मेरी तरफ से आपको है, ये मैंने आपको जो है वो दिया, ये आपके हिसाब में शामिल नहीं है, या यूं भी हो सकता है कि 5000 का बिल बनाए, 5000 दीजिए, आपने 5000 ले ली, अब उसके बाद आपने कहा कब्ज़ा कर लिया आपका, ये 1000 रुपये मेरी तरफ से आपको हैं, अब यूं आपने जब कह के दे दिए तो अब ये 1000 रुपये जो आपने कब्ज़ा करने के बाद अपनी मिल्कियत में लेने के बाद आपने उसे वापस किए, तो इसमें अगर आपकी ज़कात की नीयत है कि मैं ज़कात की नीयत से दे रहा हूँ तो ठीक है, और इसमें सामने वाला मुस्तहिक ज़कात भी हो ये भी ज़रूरी है, तो इन बातों का भी ज़कात की अदायगी में ख्याल रखना ज़रूरी है। जी मज़ीद कॉल।
मैंने आज के लिए पैसे जमा कराए थे तो दरख्वास्त हमारी नामंजूर हुई है, अब क्या उस पैसे पे ज़कात फर्ज होगी या कि नहीं?
जी, अहम सवाल है कि हज के लिए पैसे जमा कराए और वो पैसे जो है वो जमा थे, अब नाम नहीं आया तो उस पर ज़कात होगी या नहीं? जब उस पे नाम नहीं आया और इस दरमियान में आपके पास वो पैसा जो है, क्योंकि देखें जब आपने वो पैसा जमा करवाया तो वो पैसा इस वक्त जो है वो किसी चीज़ के इवज़ में नहीं है, किसी चीज़ की आप अदायगी उस पैसे से नहीं कर रहे, बल्कि वो पैसा गोया कि गवर्नमेंट ने सिक्योरिटी डिपॉजिट के तौर के ऊपर रखा था ताकि नाम निकल आए तो फिर उसके बाद कोई शख्स भाग ना जाएगा, नहीं ना मैं तो नहीं जा रहा, तो वो सिक्योरिटी डिपॉजिट के तौर पर था, तो लिहाजा नाम नहीं आया तो अब आपको उसके ऊपर ज़कात अदा करनी होगी। बल्कि जिनका नाम आ गया, मिसाल के तौर पे कुरा अंदाजी जो है वो हुई 12 मार्च को हमारे यहाँ पाकिस्तान के अंदर, किसी शख्स के ऊपर जो ज़कात का तारीख बन रही थी तो वो मसलन 10 रजब बन रही थी, और वो 10 रजब जो है वो मिसाल के तौर पे आप यूँ फ़र्ज़ कर लें कि वो 6 मार्च को या 8 मार्च को 10 मार्च को थी, तो अब 10 मार्च को उसका ज़कात का साल बन रहा था, और उस साल जिस दिन बन रहा था उसके पास जनाब 5 लाख रुपए थे, तो लेकिन वो 5 लाख रुपए हज के लिए बैंक में उसने जमा करवाए थे, अभी फाइनल नहीं हुआ कि उसका नाम आएगा या नहीं आएगा, 12 को फाइनल होगा, लेकिन ज़कात का साल कब आया? मसलन 10 मार्च को तारीख को आ गया, जो भी उस दिन इस्लामी तारीख थी उसकी, तो अब भी उसके ऊपर उसकी ज़कात लाजिम होगी अगरचे बाद में उसका नाम भी आ जाए, क्योंकि जिस वक्त नाम आया उस वक्त वो पैसा उसकी ही मिल्कियत में था, एज ए सिक्योरिटी डिपॉजिट जो है वो बैंक में जमा था, लेकिन वो था इसी की मिल्कियत में, तो लिहाजा इसके ऊपर भी ज़कात लाजिम होगी। हाँ, नाम आ गया अब इसके बाद किसी का ज़कात का साल पूरा हो रहा है तो उसके ऊपर ज़कात लाजिम नहीं होगी, कि अब वो पैसा सिक्योरिटी डिपॉजिट से निकल कर वो जो है वो सामने गवर्नमेंट की उस हज के पूरे पैकेज की कीमत के ادائیگی کے طور پر وہ ادا ہو گیا۔ یہ تھا اس سے متعلق احکام۔ زکوٰۃ کا مال چوری ہونے کی صورت کے اندر کن صورتوں میں کیا احکام ہیں، اس کے اوپر انشاءاللہ ہم نیکسٹ سلسلے کے اندر جو ہے وہ کلام کریں گے۔ ہمارے سلسلے کا وقت ختم ہوا چاہتا ہے۔ اللہ تبارک و تعالیٰ سے دعا ہے جو سنا اسے یاد رکھنے، اس پر عمل کرنے، اسے دوسروں تک پہنچانے کی سعادت نصیب فرمائے۔ آمین بجاہ النبی الامین۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
نہ جانے مسائل